نحمده ونصلي على رسوله الكريم وعلى آله. أعوذ بالله من الشيطان. بسم الله الرحمن الرحيم. ما خلقت الجن والإنس إلا ليعبدون. ترجمہ ہے اور جن اور انسان کو میں نے صرف اسی واسطے پیدا کیا ہے کہ میری عبادت کرے. مقصد تخلیق انسان کریمہ کی روشنی میں پیدا کیے جانے کا مقصد انسان کریمہ کی روشنی میں یہ معلوم ہوا کہ اللہ کی عبادت ہے. بس ہمارا کام ان کی عبادت ہے، ان کی بندگی. عقیدہ ویسا جیسا اللہ نے اور اللہ کے نبی صلی اللہ علیہ وسلم نے بتایا، اور عمل ویسا جیسا کہ اللہ نے اللہ کے نبی صلی اللہ علیہ وسلم نے بتایا. یہ دونوں چیزوں کا نام عبدیت ہے. اعتقاد اللہ کے منشے کے مطابق، عمل اللہ کے منشے کے مطابق. مقصد زندگی عبدیت ہے، عبادت ہے، بندگی. یعنی اللہ اور اللہ کے رسول صلی اللہ علیہ وسلم کی ہر بات کو بے چون و چرا ماننا اور کرنا، اور اس کی رضا اور خوشی میں اپنی خوشی اور خواہش اور مرضی کو فنا کر دینا. بس یہ ہے عبدیت، اللہ کی ہر بات کو، اللہ کے رسول صلی اللہ علیہ وسلم کی ہر بات کو ماننا، اور جو وہ کرنے کو کہیں وہ کرنا. اللہ کو راضی اور اللہ کو خوش کرنے کے لیے اپنی خوشی، اپنی خواہش، اپنی مرضی کو فنا کر لینا. یہ ہے حقیقت عبدیت. مقصد زندگی اس کے بغیر پورا نہیں ہوتا. بلکہ اگر غور کیا جائے تو خدا کے ساتھ ہم کو حقیقی غلامی کا تعلق ہے. انسانی غلامی سے تو آدمی آزاد بھی ہو سکتا ہے، برخلاف اللہ کی غلامی، اس کا توق ہماری گردن سے کبھی نہیں نکل سکتا. کیونکہ اس غلامی سے آزادی کی صورت یہی ہے کہ نعوذ باللہ ہم بندے نہ رہیں، خدا خدا نہ رہے. ہم بندے ہیں اور وہ ہمارے معبود ہیں، تو ہمیشہ کے لیے ہمارا تعلق اللہ سے غلامی کا ہے، اور یہ کبھی بھی اپنی گردن سے نہیں نکل سکتا، جیسے آزاد نہیں ہو سکتا. انسان کو جس بات کے حاصل کرنے کے لیے دنیا میں بھیجا گیا ہے وہ یہی عبدیت کی حالت ہے. یعنی دنیا میں انسان کو اس لیے بھیجا ہے کہ وہ اوامر اور نواہی کو پورا کر کے عبدیت حاصل کرے، اللہ کے جو احکام ہیں ان کو پورا کر کے، اور اللہ نے جن چیزوں سے منع کیا ہے ان سے بچ کے عبدیت حاصل کرے. بہت ہی اساسی بنیادی دینی تعلیم ہے. مجھے کیا کرنا ہے؟ پڑھ کر، سیکھ کر، کسی مجلس میں جا کر، کسی سے تعلق قائم کر کے جو اصل میرا کام ہے وہ یہ ہے. میری زندگی میں بندگی آ جائے، حقیقت عبدیت مجھے حاصل ہو جائے. یہ بات جب ذہنوں میں نہیں رہتی بلکہ کچھ اور چیزیں ہوتی ہیں تو کافی الجھنوں میں آدمی پڑ جاتا ہے. عرصے سے ہوں بنانے سے وابستہ، اتنے عرصے سے سن رہا ہوں مجلسیں، اور ابھی تک میں صاحب کرامات نہیں بنا, الہام نہیں شروع ہوا, لوگوں کی دل کی باتیں معلوم نہیں ہو رہے, کشف نہیں ہو رہا ہے, اچھے اچھے خواب نہیں دکھ رہے ہیں, منہ سے جو نکلا وہ پورا نہیں ہو رہا ہے, لوگ میری بزرگی کے قائل نہیں ہو رہے ہیں, کوئی صورت دین کی دیکھ کے دعا کی گزارش کرا تو دعا کر دیا تو قبول نہیں ہو رہی ہے, لوگوں میں نام چرچا شہرت نہیں میسر آ رہی ہے, اس میں پڑ جاتا ہوں, اور جس میں شروع سے یہ ہے اس میں افضیت کہاں سے آ سکتی ہے, اس لیے کہ اس کا مقصود تو اللہ کو راضی کرنا نہیں ہوا, کچھ اور ہو گیا, مقصود اللہ کو راضی کرنا ہے بس, وہ راضی ہوں, کچھ اور نہ ہو بس وہ راضی ہوں بس, باقی کوئی چیز ہمارے اس میں ہے ہی نہیں, داخل نہیں ہے ہمارے مقاصد میں, داخل نہیں ہے ہمارے پاس فہرست میں, اس کا کوئی حساب کتاب ہے نہیں. اب چونکہ عقیدے میں جیسے مضبوطی اور کمال آنا چاہیے وہ خود سے کتابوں کے پڑھ لینے سے نہیں آتا, اور عمل میں جیسے خوبی آنی چاہیے وہ خود سے کوشش کر لینے سے نہیں ہوتی, تو رہنمائی کے لیے کسی سے رابطے کی ضرورت پڑتی ہے, باقی مقصود تو بس ایمان ہے, عمل صالح ہے, کمال ایمانی میسر آ جائے اور اعمال میں کمال پیدا ہو جائے, خوبی پیدا ہو جائے, ویسا ہونے لگے عمل جیسے ہونا چاہیے, اور یہ دونوں کی دونوں چیزیں صرف اللہ کو راضی کرنے کے لیے, کہ ان کا راضی ہونا چونکہ ایمان کے صحیح ہونے عمل کے صحیح ہونے پر ہے, اس لیے اپنے کو ایمان و عمل میں فکریں کرنی ہے, محنتیں کرنی ہے, مقصود تو اللہ کو راضی کرنا ہے, اس لیے بس یہ فکر ہونا کہ میرا عمل صحیح ہو رہا نہیں ہو رہا, نتیجہ کیا نکل رہا, حالات کیا آ رہے ہیں, کیفیات کیا پیدا ہو رہی, وہ جو کتابوں میں بزرگوں کے حالات میں لکھا ہوا ہے کہ ان کے ساتھ میں ایسا ہوا, ان کے ساتھ میں ایسا ہوا, ان کے ساتھ ویسا ہوا, میرے ساتھ بھی کچھ ہو رہا ہے کہ نہیں ہو رہا, تو مقاصد میں داخل نہیں. اسی لیے بعض بزرگوں کے پاس میں جب لوگوں کے خطوط آتے یا لوگ ان کے پاس پہنچتے اور کہتے کہ حضرت مسلسل گھر میں بیماریاں چل رہی ہیں, ایک اٹھا دوسرا گرا, دوسرا اٹھا تیسرا گرا, تیسرا اٹھا چوتھا گرا, یہی چل رہا, کاروبار ٹھیک نہیں ہو رہے, رشتے داروں کے ساتھ تعلقات اچھے نہیں ہیں, دکان ترقی نہیں کر رہی ہے, اولاد نہیں ہو رہی ہے, بچیوں کے مسئلے نہیں حل ہو رہے ہیں, اسی قسم کی چیزیں لوگ پیش کرتے رہے, تو ایک بزرگ نے فرمایا جو چیز لینے کے لیے آنا چاہیے ایسا معلوم ہوتا ہے کہ لوگوں کو اس کی ضرورت ہی نہیں ہے, اور جو چیزیں اصل مقصود ہیں اس کے بارے میں کوئی پوچھتا ہی نہیں, مقصود کیا ہے ذہن میں رکھیں, انسان کو اس لیے اللہ نے دنیا میں بھیجا ہے کہ وہ اوامر و نواہی کو پورا کر کے ابدیت حاصل کرے, اور اوامر و نواہی کا تعلق زیادہ تر افعال اور اعمال سے ہے, وہ اصطلاحی عبادات ہوں یا معاملات یا معاشرات یا اخلاق, سب کو پورا کرنا ہی ابدیت ہے بندگی, یہ جملہ بھی دوبارہ پھر سننا اچھی طریقے سے, ابدیت یا بندگی کا تعلق کن کن چیزوں سے, کہتے ہیں عبادات ہوں یا معاملات یا معاشرات یا اخلاق, سب کو پورا کرنا ہی ابدیت یا بندگی ہے, عبادات میں صرف نماز یہ ابدیت نہیں پوری, ان سب چیزوں کے مجموعے کا نام ہے, جیسے کہا جاتا ہے نا کہ بھائی مغرب کی نماز تین رکعت ہے, ایک پڑھے دو نہیں پڑھے مغرب ہوئی, دو پڑھے تیسری نہیں پڑھے مغرب ہوئی, مغرب ہونے کے بعد تو تین رکعتیں ہونا نا تو ہی مغرب, اسی طریقے سے عبادات معاملات معاشرات اخلاق اور عقائد کی صحت, ان چیزوں کے مجموعے کا نام دین ہے, اور ان تمام چیزوں کی تکمیل کا نام ابدیت ہے, اب جتنی کمی ہوں گی ابدیت میں اسی قدر کمی, इसीलिए यहाँ आने वाले साथियों में से किसी साथी के बारे में ये इतला नहीं मिलना। नमाज तो बहुत एहतमाम से पढ़ते हैं, मामलात में उनसे ज्यादा नुकसानदेह बाजार में कोई आदमी नहीं है, ऐसी बात सुनने को नहीं। सूरत में, शक्ल में, नमाज में, मस्जिद में ना अच्छा आदमी देखने को नहीं मिलता। घर वालों से जाके पूछो कैसे हैं तुम्हारे घर के आदमी, वो कहते अल्लाह किसी दुश्मन को भी ऐसा मर्द न दे। घर के माहौल में सही है, कोई मामलात में ठीक है, मुआशरत में ठीक नहीं, कोई मुआशरत में ठीक है, मामलात में ठीक नहीं, कोई इबादत में ठीक है, अखलाकियात में ठीक नहीं। इन सब चीजों के मजमुए का नाम दीन है। कमाने अब्दियत ये है कि बंदा अपने को अल्लाह ताला के सुपुर्द कर दे और हक ताला जो तसर्रुफ उसके अंदर करे उस पर राजी रहे। इसी बुनियाद पर कहते हैं कि अब्द की हैसियत से हमको अवामिर नवाही के असरार मसलहतें मालूम करने का हक भी नहीं। ये हुक्म है तो इसमें क्या हिकमत है, क्या राज है, इसका हक भी नहीं, ना उसकी फिक्र में पड़ना चाहिए। बस जो हुक्म हो बेचूनू जरा मानना, पूरा करना, और उसको ऐने हिकमत मसलहत जानना चाहिए कि जब अल्लाह ने हुक्म दिया है तो इसमें हिकमत भी है, मसलहत भी। बल्कि अगर खिलाफ मसलहत भी हो तब भी दम मारने की गुंजाइश नहीं, क्योंकि हम अब्द या गुलाम हैं। हजरत हाजी इमदादुल्लाह साहब मुहाजिर मक्की रहमतुल्लाह अलैह बड़े औलिया में से हुए हैं। यूं समझ लीजिए कि हमारे परदादा पीर हजरत मौलाना नसीहुल्लाह खान साहब और मौलाना थानवी रहमतुल्लाह अलैह और फिर उनके शेख हजरत हाजी इमदादुल्लाह साहब। हजरत हाजी इमदादुल्लाह साहब मुहाजिर मक्की ज्यादा पढ़े हुए नहीं थे, काफी हद तक पढ़े हुए थे, यानी आलिम कोर्स की तीन जमातों तक पढ़े हुए थे। आलिम कोर्स की तीन जमातों तक पढ़े हुए थे, लेकिन इनके पास में जो लोग गए उनमें से हजरत गंगोही हैं, हजरत नानोतवी हैं, हजरत थानवी हैं, और ये लोगों के नाम आप लोगों को सुने तो कभी सुने होंगे मगर काम आने वाले हुए होंगे। एक एक हजार किताबों के मुसन्निफ हजरत गंगोही इल्मे हदीस की दुनिया में हिमालिया थे, हिमालिया माने जानते हो। हजरत नानोतवी की नजर इल्म बसीरत में इस दर्जे अजीब गरीब किस्म की थी, कोई सा भी इस्लाम पे एतराज हो चुटकियों में उसका हल, और देखने से समझ में नहीं आता था कि शायद किसी देहात का कोई किसान आदमी होगा। और बड़े से बड़े माहिर इस्लाम के खिलाफ मुनाजरा करने वाले लोग जब मैदान मुनाजरा में आते सीना तान कर और सिर्फ ये सुनते कि हजरत नानोतवी तशरीफ फरमाए तो भाग खड़े होते कि नहीं इनका मुकाबला नहीं हो सकता। ऐसे अजीम शान बुजुर्ग लोग इल्म दीन के पहाड़, अमल साले के इमाम, हिंदुस्तान पर जब अंग्रेजों ने कब्जा कर लिया था और उनको उनकी हुकूमत चल रही थी और अंग्रेजों से हुकूमत को हिंदुस्तान को आजाद करने की कोशिशें जरूर हुई तो हमारे ये कबीर पेश पेश रहे, तो इनके खिलाफ नानोतवी के खिलाफ में भी वारंट गिरफ्तारी जारी हो गया। इसलिए हजारों उलमा को कत्ल किया था उन्होंने, इनको भी गिरफ्तारी का हुक्म जारी हुआ। लोगों ने आके इतला दी कि हजरत आपकी तलाश में लोग निकले हैं और आपके खिलाफ वारंट गिरफ्तारी जारी किया जा चुका है, आप बराए करम रूह पोश हो जाएं, छुप जाएं। तीन दिन तक वो रूह पोश रहे, उसके बाद फिर निकल के हाजिर मामूल अपने मामूलात शुरू कर दिए। लोगों ने कहा हजरत वारंट खत्म नहीं हुआ, अभी वारंट खत्म नहीं हुआ है, आप कहे को निकल आए। कहने लगे कि प्यारे हबीब सल्लल्लाहु अलैहि वसल्लम को गिरफ्तार करने के वास्ते मुशरिकीन मक्का निकले थे तो नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम गार में सिर्फ तीन दिन छुपे थे, बस वो सुन्नत को पूरा करने में मैं 3 दिन रुपोज रहा, मेरे अभी 3 दिन से ज्यादा रुपोज थे नहीं, मैं भी रहूंगा नहीं। सुन्नतों के साथ ऐसा शरफ रखने वाले, हर लम्हा नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी के हालात पर यूं नजर रखने वाले लोग, इतने बड़े बड़े उलमा ये हजरत हारी साहब रहमतुल्लाह अलैह के पास में गए अपनी इस्लाह के लिए। किसी ने कहा कि में से किसी से तानवी से किसी ने कहा कि हजरत इतने बड़े आप आलिम हैं, उनके पास कह के वास्ते कि भाई हमारे में और उनमें क्या फर्क है वो समझ लो, हमने किताब में पढ़ा है कि फलाना घर ऐसा है, उसमें इतने रूम है, ये है वो है, रास्ता ऐसा है, दरवाजा ऐसा है, हमने किताब में पढ़ा है, ये देख के आए हैं, ये फर्क है। तो वो है हजरत हाजी इमदादुल्ला साहब। हजरत हाजी इमदादुल्ला साहब महाजर मक्की रहमतुल्लाह अलैह के सामने वमा खलक्तुल जिन्ना वल इंसा इल्ला लियाबुदून पर इश्काल किया गया कि जिन और इंस की तख्सीस की क्या वजह है, जिनों और इंसानों को इबादत के लिए पैदा किया है, इस तख्सीस की वजह क्या है। इबादत तो सारी मखलूक ही करती है, इबादत तो सारी मखलूक ही करती है, फिर इंसानों और जिनों को खास करने की क्या वजह है। हजरत ने फरमाया कि एक नौकर है और एक गुलाम है। नौकर का काम मुअय्यन होता है, हा एक काम हो या कई काम, जैसे बावर्ची के लिए खाना पकाने की खिदमत मुतय्यन है, या मकान पर बाजार और घर के काम के लिए कोई नौकर है, तो जिस खिदमत के वास्ते ये नौकर हैं, उनसे वही खिदमत ली जा सकती है। और खुद आका भी इसका लिहाज रखते हैं, हत्ता कि अगर आका बावर्ची से कहे कि ये खत लेकर गंगोह चले जाओ, तो नौकर जाबते से इनकार कर देता है और वो कहता है मेरा काम खाना पकाना है, ये खाता वाता लेके दूसरे गाँव को जाके पहुंचाना नहीं है। नौकर में काम मुतय्यन होता है। अब्दियत समझाना चाह रहे हैं इस बात के जरिए से, अब्दियत किसे बोलते हैं, गुलाम की कोई खिदमत मुतय्यन नहीं होती, तमाम खिदमत उसके जिम्मे है, जिसका हुक्म हो जाए जो गुलाम होता है ना, उसमें कोई काम मुतय्यन नहीं होता, इस वक्त क्या करो बोले वो करना। नौकर में ऐसा नहीं रहता, जिस काम के वास्ते रखे वही काम करता हूँ, गुलाम की कोई खिदमत मुअय्यन नहीं, तमाम खिदमत उसके जिम्मे है जिसका हुक्म हो जाए। चुनाचे एक वक्त उसको आका की गिलाजत भी उठाना पड़ती और एक वक्त में आका की वर्दी पहनकर आका के कायम मकाम होकर जलसे दरबार में जाना पड़ता है। गुलाम होता है क्योंकि मामूली से मामूली काम भी उसके हवाले होता है, कोई बड़े से बड़ा काम भी उसकी तफवीज होता है। गरज गुलाम को किसी वक्त किसी खिदमत से भी इनकार न होगा। इसी तरह जिन और इंस के सिवा तमाम मखलूक की ताअत मुतय्यन है, हर शय मखलूकात में से एक खास काम पर मुकर्रर है, उसके सिवा उससे दूसरा काम नहीं लिया जाता। बाहर जाने की जरूरत नहीं, अपने में भी गौर कर लिया तो समझ में आता, आंख का काम देखना मुतय्यन है, बस वो देखते रहती है, सुनने का काम नहीं है उसको, आंख का काम सुनना नहीं है, सूंघना नहीं है, एक मुतय्यन काम है बस वो काम करती है। हर शे मखलूकात में से खास काम पर मुकर्रर है, इसके सिवा उससे दूसरा काम नहीं लिया जाता, मगर इंसान की कोई खिदमत मुकर्रर नहीं। चुनाचे एक वक्त में इंसान का सोना इबादत है और एक वक्त में इंसान का तहारत को जाना भी इबादत है। मसलन जमात तैयार है, इस्तिंजा का तकाजा शदीद है, तो उस वक्त इस्तिंजा के तकाजे से फराकत हासिल करना वाजिब है और नमाज पढ़ना ममनू है। ऐसे वक्त में नमाज पढ़ेंगे भी तो कैसा पढ़ेंगे, खुद ही अंदाजा लगा ले सकते, जबकि नॉर्मल हालत में पुरसुकून हालत में नमाज सही नहीं हो रही, اب ایسی حالت میں نماز کیسے ادا کرے؟ اور شاید ہی کوئی ہفتہ جاتا ہو جس ہفتے میں ساتھی یا نہ کہتے ہوں گے صاحب نماز میں خیال ادھر ادھر جاتا ہے اور مسلسل اس کا علاج بھی بتایا جاتا رہتا ہے، لیکن جو علاج بتایا جا رہا ہے اسے استعمال کر رہے نہیں کر رہے وہ نہیں سمجھ میں آ رہا. ڈاکٹر کا کام دوا دے دینے کا، کھا رہے نہیں کھا رہے وہ تو آپ کا اپنا کام ہے. اب اگر کوئی آ کے یوں کہے کہ دوا کھائی نہیں جاتی تو ادھر کا علاج کیسا کریں گے؟ دوا کھانا نہیں ہو رہا ہے اس کا علاج کیسا کریں؟ یہ سوچ لیا کریں یہ جو میں نماز ادا کر رہا ہوں، یہ جو تلاوت کر رہا ہوں، یہ جو ذکر کر رہا ہوں، یہ جو تسبیح پڑھ رہا ہوں، یہ سب کے سب اللہ کی بارگاہ میں پیش کی جانے والی چیزیں ہیں. کیسا پیش کریں گے آپ؟ ذرا خیال کر لینا میں اس وقت میں کیسا اس کو ادا کر رہا ہوں، پیش ویسا ہوں گی. جیسے ایک بزرگ نے لکھا کہ کوئی آدمی بڑی عقیدت، بڑی محبت، بڑے جذبات کے ساتھ، بڑے احترام کے ساتھ، صاف ستھری پاکیزہ حالت میں درود شریف پڑھتا ہے تو تازہ گلاب کی صورت میں حضور کی خدمت میں پیش کیا جاتا ہے. اور اگر کوئی ویسے ہی بے التفاتی کے ساتھ پڑھ لیتا ہے مگر تلفظ صحیح کرتا ہے، کبھی خیال ادھر کبھی خیال ادھر، تو پیش تو ہو جاتا ہے مگر مرجھائے ہوئے پھول کی طرح. اور اگر کوئی اس سے بھی زیادہ بے ادبی کے ساتھ پیش کرتا ہے تو درود شریف ہے مگر وہ پتیوں کی صورت میں جاتا ہے. تو ہمارا عمل جیسا ہوتا ہے اس کی پیشکشی ویسی ہوگی. تو ہم جب نماز ادا کر رہے ہوں تو اس کا خیال کریں کہ یہ تو میرے اللہ کے بارگاہ میں پیش کیا جانے والا عمل ہے. میری تسبیح پیش کی جائے گی، میرا رکوع سجدہ پیش کیا جائے گا، میری نماز پیش کی جائے گی، میری تلاوت پیش کی جانے والی. کہاں پیش کی جانے والی ہے ذرا سوچیں. آپ جا رہے ہوں اپنے کسی استاذ کے پاس، خیال آیا کہ جاتے جاتے کوئی چیز لے جاؤں. آپ نے ادھر ادھر نظر دوڑائی تو ایک موس کی بنڈی نظر آئی. آپ نے جا کے دیکھا تو سڑے ہوئے اس میں کیلے ہیں، اس کے علاوہ کچھ بھی نہیں. لے جاؤں ارادہ تو بہت اچھا ہے مگر اس کو دیکھنے کے بعد میں یہ کیسا لے جاؤں، وہ خیال آتا کہ نہیں آتا؟ ایک اپنے استاذ کے سامنے آپ کو یہ چیز پیش کرنے جا رہے ہیں تو ایسی صورت میں اگر وہ چیز اچھی نہیں ہوتی ہے تو اس کو پیش کرنا آپ بے ادبی سمجھتے ہیں، اور پیش ہی کرنا ضروری ہے. بس اتنا فرق ہے کہ یہاں استاذ کے پاس کوئی چیز پیش کرنا ضروری ہے نہیں، لیکن قیامت میں تو اپنی بندگی کو پیش کرنا ہی کرنا ہے نا. جب پیش کرنا ہی ہے اس کا تصور رکھا جائے عمل کرنے سے پہلے کہ اللہ کی بارگاہ میں یہ پیش کیا جانے والا ہے تو کیسا پیش ہو، بہت حد تک عمل صحیح ہو جائے گا. خالی یہ تصور بھی قائم ہو گیا، تلفظ صحیح ہو، تجوید کے لحاظ کے ساتھ تلاوت ہو، ٹھہرنا نماز میں سلیقے کا ہو، رکوع سجدہ بتائے ہوئے قاعدے کے مطابق ہو، تسبیحات عمدگی کے ساتھ میں ادا ہو اور اللہ دیکھ رہے ہیں اس کا خیال رہے. اب ادھر ادھر اگر کچھ خیال گیا تو یہ جانے کی دو قسمیں. کتاب پڑھتے ہیں آپ حضرات، اخبار پڑھتے ہیں تو کوئی ہیڈنگ دیکھتے ہیں نا، یہاں کیا لکھا ہے وہ جو دیکھتے ہیں آپ، تو آپ کی آنکھ کی روشنی میں یہ خصوصیت ہے کہ جب وہ پھیلتی ہے تو تھوڑا تھوڑا رائٹ سائڈ میں، لیفٹ سائڈ میں، اوپر نیچے دکھتا نہیں دکھتا، مگر آپ کی نظر اور آپ کا قصد، آپ کی نیت، آپ کا ارادہ جس چیز کی طرف رہتا یہ پورا آپ ادھر ہی رہتے، ہلکا ہلکا دکھتے رہتا ادھر کا ادھر کا. اب یہ جو دوسرا دکھ رہا اس میں آپ کے قصد کو دخل نہیں ہے، آپ کے ارادے کو دخل نہیں ہے. جب ارادے کو دخل نہیں ہے تو یہ ذرا ذرا دکھنے سے کوئی خاص فرق نہیں پڑتا. ادھر تھوڑا دیکھ کے ادھر تھوڑا دیکھ رہے فرق پڑے گا نہیں پڑے گا؟ ارادے کے ساتھ میں آپ اگر متوجہ ہوتے ہیں آنے والے خیالات کی طرف تو یہ نقصان دیتا ہے. آپ اپنے کام میں لگے، مجھے تو سورہ فاتحہ پڑھنی ہے، یہ سات آیتوں پر مشتمل ہے، یہ اللہ کا پاک کلام ہے، پورے پرانے پاک کا خلاصہ ہے، اللہ نے یہ سکھایا ہے کہ اس انداز سے اللہ کی تعریف کی جائے اور یہ عرض معروض حالت نماز میں کیا جائے. اب میں اسے تلاوت کر رہا ہوں تو پوری توجہ آپ کی اس کی طرف رہے. بلکہ ذرا یہ بھی سوچ لیں پھر اس وقت کوئی بندہ تلاوت کرتا ہے تو اللہ تعالیٰ اس کی تلاوت کی طرف ایسا متوجہ ہو کر سنتے ہیں جیسا کوئی بہت چاہنے والا اپنے چہیتے کی بات کی طرف متوجہ ہو کر سنتا ہے. لفظ میں ذرا بدل کے بول رہا ہوں, جتنا متوجہ ہو کر سنتے ہیں بروجی, میں پڑھ رہا ہوں مولا تعالیٰ سنتے ہیں. آپ کا استاد آپ سے کہے کہ میاں ذرا نماز میں جو سورت پڑھے ذرا مجھے سناؤ, کیسا پڑھے, کیسا سنائیں گے بھائی؟ آپ کوشش کریں گے نا صحیح سے صحیح, بہتر سے بہتر سنانے کی. اللہ کو سنا رہے ہیں تو ایسی صورت میں پوری توجہ رہے اس بات کی طرف کہ میری ادائیگی صحیح ہو جائے. اب اس سلسلے میں محنت کوشش کرتے رہیں گے تو ایک وقت آئے گا انشاءاللہ نماز ٹھیک ہو جائے گی, محنت ہی نہیں کریں گے تو کیسا ہوں گا. تو اس پر بات یاد آئی کہ جماعت تیار ہے, نماز کا وقت ہے, لیکن اگر طہارت کا تقاضا شدید ہے تو ایسے وقت میں طہارت سے فارغ ہونا ضروری ہے اور ایسے وقت میں نماز پڑھنا منع ہے. کیوں؟ اس واسطے کہ نماز کو تو ایسا ادا کرنا ہے ہی نہیں, اس وقت طہارت کو جانا ہی عبادت ہے. ایک طرف تو یہ حالت ہے اور ایک وقت انسان کی یہ شان ہوتی ہے کہ مظہر حق بنا ہوتا ہے اللہ کا مظہر, اس وقت اس کی زبان سے مردہ دل زندہ ہوتا ہے. اللہ عادی ہے نا, جب کوئی بندہ اللہ کی بات مانتے مانتے ان کی مرضیات کو پورا کرتے کرتے ان کے منشے کی تکمیل میں اور ان کی رضا کے خاطر ان کے حکم کو پیش نظر رکھتے ہوئے کوئی بھلائی کی بات کہتا ہے تو اس کی وجہ سے سننے والے میں بھی اس کا اثر شروع ہو جاتا ہے. زندگی میں تغیر اور تبدل اور انقلاب اور بہتری کا آ جانا یہ تو پروردگار کا کام ہے نا کہ انہوں وہ کرتے ہیں. اب اس وقت میں کوئی شخص ذریعہ بنتا ہے تو یہ بن جاتا ہے مظہر حق, اور یہ بہت اونچی شان ہے اگر اللہ تعالیٰ کسی کو عطا فرما دے, بہت بڑی چیز. اور اس امت کا تو اصل کام یہی ہے. بہت سارے ساتھی نماز پابندی سے نہیں ہو رہی, جماعت نہیں ہوتی, ذکر نہیں ہوتا, درود شریف نہیں ہوتا, دعا نہیں ہوتی, اسی کی اطلاع دیتے رہتے. اگر اپنا انفرادی کام ہی اپن نہیں کر سکتے ہیں تو دوسروں کے کام کب آئیں گے؟ یہ تو بالکل ابتدائی مرحلہ ہے. اگر ابتدائی مرحلہ جو اپنی ذات کے حد تک کا ہے اگر ہم اسے پورا نہیں کرتے ہیں تو پھر ایسی صورت میں جو ہمارا اصل کام ہے مخلوق کی رہنمائی, رائے حق کا لوگوں کو دکھانا, انسانوں کے پیچھے کچھ ایسی کوشش و محنت کا کرنا کہ وہ سیدھے راستے پر آ جائیں, وہ کب کریں؟ بہت پابندی سے مجھے کام کرنا ہی ہے, طے کر کے آدمی کرتا رہے بس. درس جو شان غلام کی ہوتی ہے وہی انسان کی. حد ہونا انسان ہی کے لیے ہے, باقی تمام مخلوق ذاکر شاغل ہے مگر عابد صرف انسان ہے. ہر چیز اللہ کی تسبیح کر رہی, آسمان میں زمین میں سب اللہ کی عبادت میں لگے ہوئے ہیں, مگر عابد ہونے کا جو لفظ ہے نا غلامانہ شان والا, وہ صرف حضرت انسان کے لیے. لہذا اس کا لازمی تقاضا یہ ہے کہ یہ کسی خاص حالت کسی خاص کام کو اپنے لیے تجویز نہیں کر سکتا, مجھ سے یہ وہ تو نہیں ہو سکتا, بس یہ کر لیتا رہے, ایسا نہیں کر سکتے. ابدیت والا یہ نہیں, بلکہ حضرت حق جس حالت میں بھی رکھے اسی میں اسے رہنا چاہیے. کمل اڑائیں تو کمل اوڑ لیں, دوشالہ اڑائیں تو دوشالہ اوڑے, بھوکا رکھیں تو بھوکا رہے, گھی کھلائیں تو گھی کھائے. یہی حضور کرنور صلی اللہ علیہ وسلم کی شان تھی. اس حالت میں اور تفویض کلی عبدیت ہے, اپنی تجویز سے امتیازی شان بنانا عبدیت کے بالکل خلاف ہے. مثلا جب حق تعالیٰ کھانے پینے کو اچھا دیں اس وقت خستہ حالت میں رہنا ناشکری ہے. اللہ تعالیٰ کھانے پینے کو اچھا دے رہے اور ہم اپنی حالت ایسی بنائے ہوئے ہیں کہ ہر دیکھنے والے کو ترس آ رہا ہے کہ شاید آٹھ دن سے واپس سے. یہ حالت کیسی ہے؟ ناشکری, نعمت کی ناقدری, خلاف اطاعت ہے. کیونکہ جیسے شریعت نے یہ حکم دیا ہے کہ اپنے نوکروں کو تنخواہ دو، کھانا کپڑا دو، ویسے یہ بھی حکم دیا ہے کہ اپنی جان کو بھی راحت دو۔ بس جیسے نوکر خدا کی مخلوق و مملوک ہے، تمہاری جان بھی خدا کی مخلوق و مملوک ہے، اس لیے تم کو اپنے اندر بھی بغیر اجازت کسی تصرف کا حق ہے۔ حضرت صوفی صاحب رحمۃ اللہ علیہ کے مریدوں میں عجیب عجیب قسم کے لوگ رہے ہیں۔ ان میں سے ایک صاحب تھے، گاؤں کے رہنے والے، ذہین آدمی تھے، تو زندگی بدلی ان کی، مندڑی کے رہنے والے۔ کبھی کبھی ان کے تاثرات وغیرہ رکھے جاتے تھے جلسوں میں، اجتماعات میں، تو ان کی بہت ساری باتیں سننے کو ملتی تھی جو حقیقت پر مبنی بھی رہتی تھی اور پر لطف بھی ہوتی تھی، مزیدار بھی ہوتی تھی۔ کہا کرتے تھے وہ بالکل دیہاتی انداز میں کہ تم اپنی مرضی سے دنیا میں آئے، پوچھتے تھے سامنے والے کو بالکل دیہاتی انداز میں، موٹے انداز میں، ویسا نہیں بولتا ہوں، تم دنیا میں اپنی مرضی سے آئے؟ بولے تو نہیں۔ اپنی مرضی سے جائیں گے یہاں سے؟ تو نہیں۔ تو اپنی مرضی سے آیا نہیں، اپنی مرضی سے جائیں گے نہیں، تو بیچ میں تیری اپنی مرضی کہیں کو، بیچ میں اپنی کہیں کو چلا تھا، آتے وقت تیری چلی نہیں، جاتے وقت تیری چلیں گی نہیں، یہ بیچ میں کہیں کو چلا تھا، بیچ میں بھی اپنے نقو چلا کامیاب ہو جاتا۔ مگر ان کی کیفیت یہ تھی کہ ان کے سر کے بال بڑے 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 تھے، یعنی جیسے زلف ہوتے ہیں ویسے، اور ذرا چونکہ دیہات کے آدمی تھے تو صاف ستھرا بالوں کو رکھنا، تیل لگانا، کنگھی کرنا، اس کا اہتمام نہیں کرتے تھے۔ دو سنتیں ہیں نا، یا پورے بال نکالنا یا پورے بال رکھنا، یہ ہیں دو سنت۔ تیسری سنت نہیں ہے، پورے بال نکالو یا پورے بال رکھو۔ اگر بال رکھو تو ایسی صورت میں اچھی طریقے سے ان کو دھو کر صاف ستھرا رکھو، تیل لگاؤ، کنگھی کرو۔ وہ ایسے ہی رکھ دیتے تھے، بکھرے ہوئے بال ہیں، روکھے ہیں، سوکھے ہیں، ایسے بال رہتے تھے۔ حضرت نے ان کو خط لکھا، کیا لکھا؟ یہ بال بھی اللہ کی مخلوق ہیں اور یہ آپ کے پاس بھی امانت ہیں، اور اللہ کی اس امانت کے استعمال میں آپ اللہ کے منشے کو پورا کرنا آپ کے ذمہ ضروری ہے۔ آپ کو کوئی حق حاصل نہیں ہے کہ آپ ان کو بے یار و مددگار یا کوئی ایسا چھوڑ دیں گے، ان کا کوئی پوچھنے والا ہی نہیں۔ صاف ستھرا رکھو، تیل لگاؤ، کنگھی کرو، اگر رکھنا ہی ہے۔ حق حاصل نہیں ہم کو کسی چیز کے بارے میں کہ ہم اپنی طرف سے جیسا جی چاہیں کر لیں۔ ہماری جان بھی خدا کی مخلوق و مملوک ہے، اس لیے تم کو اپنے اندر بھی بغیر اجازت کے کسی تصرف کا حق نہیں۔ اگر نوکر کو حکم الہی سے کھانا کپڑا دیتے ہو تو اسی آقا کے حکم سے تم اپنی بھی خدمت کرو، کیونکہ تمہاری جان بھی اللہ کی عطا کردہ ہے۔ غرض عارف اسی اعتبار سے حقوق نفس ادا کرتا ہے کہ خدا کا کام ہے، اور جب آدمی ایسا کرتا ہے تو حضرت رحمت اللہ علیہ ایک بات اور فرماتے، کھاتا ہے اللہ کا حکم سمجھ کے تو پیٹ اس کا بھرتا ہے، لذت اسے آتی ہے، مگر ثواب بھی ملتا ہے۔ کیوں؟ اس واسطے کہ وہ یہ حیثیت سے کر رہا ہے کہ یہ اللہ کی مخلوق ہے اور اس کے بارے میں اللہ کا یہ حکم ہے، اور اس حکم کو پورا کرنا میری ذمہ داری ہے۔ تو ایسی صورت میں یہ عمل کیا بن جاتا ہے؟ عبادت۔ سمجھانے کے لیے فرماتے تھے، یہ جو دھوبی ہوتا ہے نا، دھوبی ہر کپڑے کے بدلے میں اتنے پیسے، اسی گھر میں رہتا ہے تو اپنے کپڑے، اپنے بیوی بچے کے کپڑے بھی دھو کے وہ پیسے لیتا ہے گھر کے آپس۔ یہ گھر کے کپڑے ہیں یہ۔ اور مثال میں فرمایا کرتے تھے کہ دیکھو، حضرت سیدنا موسیٰ علیہ نبینا علیہ الصلوۃ والسلام، ان کی والدہ ماجدہ نے دودھ پلایا اپنے بیٹے حضرت موسیٰ کو، لیکن انعام ملا فرعون کے دربار سے، ہے نا؟ کیسا ملا؟ فرعون کا پالکڑا ہونے کی حیثیت سے، فرعون کا لے پالک ہونے کی حیثیت سے انہوں نے پلایا، میرا بیٹا بول کے نہیں پلایا۔ نتیجے میں بیٹا بھی ملا، آنکھیں بھی ٹھنڈی ہوئی، دل کو تسکین بھی ہوئی، اور انعام بھی ملا دودھ پلانے سے۔ اسی طریقے سے گھر میں بیوی ہے، بچے ہیں، عزیز و اقارب ہیں، آپ ان کی خدمت کیجئے، अपने को तो यही समझ में आएगा मैं अपने बच्चे के साथ ऐसा कर रहा हूँ, मैं अपनी बेटी के साथ में ऐसा कर रहा हूँ, मगर क्योंकि अल्लाह की अमानत है अपने पास में और अल्लाह ने उनके साथ में अच्छा सलूक करने का हुक्म दिया है, इसी बुनियाद पर बच्चों की खिदमत भी इबादत शुमार होती है और अजर सवाब मिलता है। इस बात उधर रहना पड़ा, मेरे बोले तो काम खराब हो जाता, उनके है इस वास्ते कर रहे बोले तो काम सही हो जाता। मेरी अपनी कौन सी चीज हो सकती है जबकि मैं खुद मेरा अपना नहीं है ना, मैं भी तो किसी का हूं है ना, हमारा अपना क्या है, कुछ भी नहीं। इसीलिए जिम्मेदार है हम इस बात के, और यही वजह है किसी आदमी को खुद से मरना जायज नहीं है। कहां का दुनिया में झंझट लगा लेना भाई, कमाना करते खाना करते पकाना करते बीवी करते बच्चे करते, बाजारों के ये हालात है, फसादा देते हैं, गड़बड़ियां ऐसी चल रही है, दोस्ता वैसे दुश्मन वैसे, कई को ये सब झंझट, एक आध पूरी खा लेंगे हरी चले जाएंगे, इजाजत है इस्लाम में क्यों नहीं है? अगर आपकी जान है तो आपको इजाजत मिलनी चाहिए, हमारी नहीं है ना। जान तो बड़ी चीज है, आप अपनी उंगली अपने हाथ से नहीं काट सकते, फिक्र ही मसला है, फिका का बाकायदा मसला है कि आप अपनी उंगली अपने हाथ से काट नहीं सकते, हराम है। स्वास्थ्य की तुम्हारी अपनी तो है ही नहीं, हो जो अमल करेंगे उनकी नस्बत से करो। अवामिर का इंतसाल, नवाही से इज्तनाब, अल्लाह को राजी करने के लिए बस। किस वक्त में क्या हुक्म है, नौकर में गुलाम में फर्क समझ में आ रहा ना, नौकर का काम मुतायन, गुलाम का काम मुतायन नहीं होता। हम गुलाम हैं, हम अब्द हैं, है ना, हमारा कोई काम मुतायन नहीं है। जिस वक्त में जो उनका मंशा है उसी को हज़रत सूफी साहब रहमतुल्लाह ने फरमाया, कमर बांधे हुए उनके इशारे ताकते रहना, तैयार रहना, किस वक्त में क्या मंशा है मौला का बस वो पूरा करो, इसका नाम है गुलामी। बस गुलामी मिल गई तो कुछ मत पूछो फिर क्या मिल गया। हज़रत सूफी साहब रहमतुल्लाह ने उसका फायदा समझाते हुए बतलाया है अपनी नज़्म में, फरमाया कोई पूछे अयाज से जाकर, अयाज गुलाम का नाम है, अयाज गुलाम का नाम है, महमूद एक बादशाह गुजरा है, उसका ये गुलाम था, वफादार गुलाम था वो, उसके नतीजे में सबसे बढ़कर उसे चाहत भी मिली बादशाह की और हर दूसरे के मुकाबले में सबसे बढ़कर उसे इज्जत भी मिली, खाने को अच्छा मिला, पहनने को अच्छा मिला, एजाज इकराम मिला, मुनासिब ओहदे मिले, बादशाह की कुर्बत मिली, बादशाह की मैयत मिली, बड़ा एजाज इकराम उसका हुआ। उसका इशारा करते हुए फरमाते कोई पूछे अयाज से जाकर, हो गया जो गुलाम क्या न हुआ, सब हो गया। तो हम नौकर नहीं है बल्कि गुलाम है। गुलाम क्या तरीके कार होना चाहिए, एक लाइन की इबारत, बाकी रह गए ये कहते हैं एतकादात, इबादत, मुआमलात, मुआशरात और अखलाक। तमाम जरूरियात दीन में शरीयत के उसूल के मुताबिक अमल करें, यही कमाल अब्दियत है। सब शुरू हुआ था हकीकत अब्दियत से और आखिर का जुमला है यही कमाल अब्दियत है। एतकादात इबादात तो मालूम है, मामला लेन देन खरीदो फरोख कमाना खर्च करना शरीयत के उसूल के मुताबिक रहना बहुत सफील सबक है जिसकी आज बड़ी कमी है, और बिलखसूस रूहानी लेन की तालीमात में मुआमलात में हिल्लत और हुरमत का ख्याल बहुत मरकजी और बुनियादी हैसियत रखता है। मुआशरात का मतलब अपने मिलने जुलने वालों, अपने घर के लोगों, अपने भाइयों बहनों, अपने दोस्त अहबाब, पास पड़ोस के लोगों के साथ जो रवैया होता है वो रवैया शरीयत के उसूल के मुताबिक हो। अखलाक का जहां तक ताल्लुक है जाहिरी रविश हमारी लोगों के साथ और बातिनी सिफात हमारी शरीयत मुतहरा के उसूल के मुताबिक, ये पांच चीजें जिंदगी में शरीयत के तालीम के हिसाब से आए और आदमी की जिंदगी का हाल बन जाए तो समझना चाहिए कि अब्दियत जो मतलूब है बंदे से वो उसमें पैदा हो रहे हैं। अब जैसे जैसे मेहनत और कोशिश होगी उसमें मैयार के एतबार से बढ़ोतरी होगी तो उसी एतबार से उसकी अब्दियत में कमाल पैदा होता चला जाए। अल्लाह ताला अपने करम से हम सबको मकसद जिंदगी को समझने और उसके तकाजे में पूरे पूरे उतरने का हौसला हिम्मत नसीब फरमाए। आज थोड़ी सी मुझे मसरूफियत होने की वजह से 15 मिनट पहले भी छोड़ रहे हैं और ये ऐलान इसलिए हो रहा है उसके बाद साथी इतने मसाइल लेने की वजह से सर तक मुझे यही रुकना पड़ता है। आज शायद मैं आप हजरात को वक्त नहीं दे सकूंगा, फिर आज मजलिस हो गई यही गनीमत। अल्लाह ताला अपने करम से हम सबको इल्म नाफिया अता फरमाए। اللهم آمنا في أوطاننا اللهم وفقنا لما تحبون بابا یہ کون مچا ہے اسلام قبول کرنے والے صاحب کون ہیں؟ آ جاؤ تھوڑا ایک منٹ بیٹھ جائیے وعلیکم السلام ادھر آ جاؤ سامنے کہاں کے ہو آپ आपके साथ आए पूरे इब्तदाई तहरीर वगैरह मुकम्मल होगी जरूरी कार्रवाई के सिलसिले में तो आपको जाकर पैसे से जाके मिलना आप पर कोई जोर जबरदस्ती नहीं आप अपने खुशी से कर रहे हैं आपके पीछे भी मसाइल नहीं है सबूत तो अच्छी आती है बिस्मिल्लाहिर्रहमानिर्रहीम अशहदु أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله الله کے طرف سے اور اسی کی توفیق سے آج इस बात का इकरार करता हूँ कि इस्लाम सच्चा मजहब है। गवाही देता हूँ कि अल्लाह के सिवा कोई इबादत के लायक नहीं और गवाही देता हूँ कि हजरत मोहम्मद अरबी सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के बंदे और उसके रसूल हैं। ईमान लाया मैं अल्लाह पर उसके रसूलों पर उसके फरिश्तों पर उसकी किताबों पर और क़यामत के दिन पर और मरने के बाद खाए जाने पर और तकदीर पर वादा करता हूँ अल्लाह की इबादत करूँगा उसके अलावा किसी की इबादत नहीं करूँगा तौहीद पर कायम रहूँगा शिर्क कुफ्र से बचता रहूंगा तो बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम व सल्लल्लाहु वसल्लम अला मुहम्मदिन व आलिहि व असहाबिहि अजमईन। اللہ اپنے کرم سے ہمارے گناہوں کو معاف کرنا مولا اس قبولیت اسلام کو اپنے کرم سے قبول فرمانا اللہ ایمان کی حقیقت دل میں ہوتا ہے اسلام کی صداقت دل میں بھی تھا اللہ جس کو فرشت سے توبہ کی گئی ہے مولا اسے قبول فرما جس توحید و ایمان کو اپنایا گیا ہے مولا اس پر استقامت عطا فرما اللہ نفس شیطان کے شرور سے حفاظت فرما دشمنان کے شروع سے محفوظ فرما، اے اللہ دین حق پر استقامت عطا فرما، دین کا علم عطا فرما، دین اسلام کا فہم عطا فرما، دین پر چلنا آسان فرما، اے اللہ اپنے کرم سے ہم سبوں کو اپنے اپنے رب پر ایمان پر خاتمہ نصیب فرما، اے اللہ ایمان پر قائم رہنا نصیب فرما، ایمان کی حالت میں دنیا سے گزرنا مقدر فرما، اپنے کرم سے مولا اس نوجوان کو اپنے کرم سے قبول فرما، مولا استقامت عطا فرما، ہمت نصیب فرما، شروع سے پوری پوری حفاظت فرما، اسلام کے اسلام کا کام مولا اس سے لے، اے اللہ اسلام کی صداقت کو عام کرنے کا حوصلہ عطا فرما، پورے دین پر چلنا سہل فرما، پورے ماحول کو اس کے اپنے سازگار فرما، اپنے کرم سے دعاؤں کو قبول فرما، اور صلی وسلم وبارک علی سیدنا محمد. Thank you.